घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। नमस्कार, शुक्ला फाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। साथी ओम प्रकाश पाण्डेसँगै म विजया लक्ष्मी गुरुङ। शुक्ला फाटा एफएम 99.4 मेगाहर्ज, बारसिंगा एफएम 102.2 मेगाहर्ज, बजाङको साइपाल एफएम 100.6, बजाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm99.org.np। शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचारमा हामी प्रस्तुत गर्छौँ।
धनगढी उपमहानगरपालिकाले आर्थिक ऐनमा बहालमा रहेका नगर क्षेत्रका घरबाट बहाल कर उठाउने उल्लेख। प्रदेश नम्बर 7 स्वच्छता अभियान सञ्चालन गरिने।
डोटीको जोराइलमा ट्र्याक्टर दुर्घटना, 7 घाइते, 2 अवस्था गम्भीर।
वादी समुदायको पेसा लोप हुँदै कानुन अध्ययनमा कोटा निर्धारण।
राष्ट्रपति निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना, वाम गठबन्धन र संघीय समाजवादी फोरम बीचको बैठक निष्कर्षविहीन।
र हङकङसँगको नेपालको अभ्यास खेल रद्द।
काठमाडौँका वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर निर्मल मेडिकल हल महेन्द्रनगरमा डाक्टर अनन्त अधिकारी MBBS MD प्रमुख मानसिक रोग विभाग मानसिक अस्पताल पाटन काठमाडौँका वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर यही फागुन 27 गते आइतबार निर्मल मेडिकल एन्ड क्लिनिक महेन्द्रनगरमा आउनुहुने भएकाले बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, धेरै पिसाब आउने, मनमा छटपटाहट हुने, झस्कने, तर्सिने वा डराउने भएमा असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा बडी रिस आउने, झिझो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, भोक नलाग्ने, काम गर्न मन नलाग्ने, दिक्क मान्ने, कामने, बक्ने, छोप्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग, बाख्रे रोग वा मिर्गी लागेमा, नबुझिने कुरा वा अमिल्दो व्यवहार गरेमा, सुर बिग्रेमा, बौलाएमा, बिना कारण असामान्य रूपमा खुसी हुने वा सेकी हुने भएमा, असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याएमा, धेरै रक्सी खाने, लागु पदार्थको सेवन गर्ने, ओछ्यानमै पेसाब फेर्ने समस्या भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा, आत्महत्या गर्ने इच्छा उत्पन्न हुने वा आत्महत्याको प्रयास गरेमा निर्मल मेडिकल एन्ड क्लिनिक अस्पताल रोड महेन्द्रनगर कञ्चनपुरमा सम्पर्क गर्नुहोला। सम्पर्क फोन 98 48 80 13 60।
अब समाचार विस्तारमा। धनगढी उपमहानगरपालिकाले आफ्नो आर्थिक ऐनमै बहालमा रहेका नगर क्षेत्रका घरबाट बहाल कर उठाउने उल्लेख गरेको छ, तर त्यसतर्फ ध्यान नदिँदा वार्षिक लाखौंको आन्तरिक राजस्व गुमिरहेको छ। धनगढी नगर क्षेत्रमा महँगो मूल्यमा घर भाडामा लगाएर पनि अधिकांश घरधनीहरूले बहाल कर तिर्न अटेरी गरिरहेका छन्। महिनामा भाडा बापत लाखौं रकम अधिकांश नगरवासीले आमदानी गर्दा पनि बहाल कर नतिर्ने घरधनीहरूलाई करको दायरामा ल्याउन उपमहानगर नगरपालिका उदासीन बन्दा वार्षिक लाखौं आन्तरिक आय गुमिरहेको हो। उपमहानगरपालिका अहिले एनजिओ, आइएनजिओ, ब्याङ्क तथा वित्तीय संस्था र सरकारी कार्यालयले बहालमा लिएका घरहरूबाट मात्र कर असुल गर्नमा सीमित रहेको छ। महँगोमा अधिकांश घरहरू भाडामा लगाएर पनि कार्यालय सङ्घ संस्था बाहेकका घरधनीहरूले बहाल कर तिर्न अटेरी गरिरहेका छन् भने उपमहानगरपालिकाले पनि यो कर उठाउनतिर ध्यान दिएको छैन। उपमहानगरपालिकाको आर्थिक ऐन 2074 घर बहाल कर सम्बन्धी व्यवस्थामा नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पुरै वा आंशिक तौरले बहालमा दिएकोमा अनुसूचित 3 बमोजिम घर जग्गा बहाल कर लगाइने र असुल गरिने उल्लेख छ, जस अनुसार सम्बन्धित धनीबाट बहाल रकमको बढीमा 2% शुल्क उठाइनुपर्ने हो। तर हजारौं पसलहरूका साथै सयौं घरहरू, कार्यालय, संघ संस्था र व्यक्तिहरूलाई भाडामा लगाउँदा पनि उपमहानगरपालिकाको बहाल कर असुली निकै कमजोर रहेको छ। बहाल कर उठाउन उपमहानगरपालिका चुकेपछि यस क्षेत्रका अर्थविज्ञले त्यसलाई प्रभावकारी बनाउन सुझाव दिएका छन्। प्राध्यापक एवं अर्थविद शिव हरिमुडबरीले बहाल कर आन्तरिक आयको प्रमुख स्रोत भएकाले उपमहानगरपालिकाले त्यसलाई प्रभावकारी बनाउनु पर्ने बताए। यता धनगढी उपमहानगरपालिकाले बहाल कर विगतदेखि नै प्रभावकारी हुन नसकेको स्वीकार गरेको छ। बहाल कर तिरेको कागजात आवश्यक पर्ने सङ्घ संस्था र कार्यालयहरू बाहेक अरूले वास्ता नगर्दा पनि उपमहानगरपालिकाले पनि सक्रियता देखाउन सकेको छैन। महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर 1 अध्यक्ष सन्तोष मुडबरीले नगर क्षेत्रमा घर बहाल नदेखाउने प्रचलन रहिआएको अवस्थामा सो विषयलाई राजस्व परामर्श समितिमा पठाइसकेकाले अब प्रभावकारी बनाइने बताउनु भएको छ।
प्रदेश नम्बर 7 स्वच्छता अभियान सञ्चालन गर्ने भएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले प्रदेशभित्रका गाउँ तथा नगर क्षेत्रलाई सरसफाई कायम गर्न स्वच्छता अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। अभियान अन्तर्गत प्रदेश अस्थायी राजधानी धनगढी लगायत सबै जिल्लामा फोहोर व्यवस्थापन र जथाभावी फोहोर फाल्न नदिन समन्वयन गर्न अभियानको नेतृत्व गर्न सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई जिम्मेवारी दिएको छ। त्यसका लागि मन्त्री सोडारीले आवश्यक कार्ययोजना बनाउनेछन्। हरियाली प्रवर्धन, सार्वजनिक स्थलमा उद्यान निर्माण लगायत कार्यक्रम ल्याइनेछ। यो अभियानसँगै फोहोर व्यवस्थापनका लागि सङ्कलन शुल्क पनि लाग्नेछ। यसमा अस्पताल, उद्योग, सिनेमा हल, पार्क, पसल, व्यापारिक स्थल, यातायात क्षेत्र, विद्यालय, कार्यालय तथा व्यक्तिगत घर समेटिएका छन्। यसको जिम्मा स्थानीय तहलाई दिइनेछ। कसैले पनि जथाभावी फोहोर फाल्न पाउने छैनन्। फोहोर सङ्कलनमा प्रयोग हुने साधनसम्म पुर्याउनु पर्नेछ। प्रदेश सरकारले फोहोर फाल्नेलाई देख्नेले टिप्न लगाऊ, अटेर गर्नेलाई कानुनी दायरामा ल्याउँ भन्ने नारासहित अभियान सञ्चालनको जिम्मामा स्थानीय तहलाई दिने निर्णय गरेको छ। फोहोर गर्नेलाई 1,00,000 रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरिने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कर्णेलले बताउनुभयो। बुधबारको मन्त्री परिषद बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहको नेतृत्वमा आर्थिक, सामाजिक र पूर्वाधार समिति, सामाजिक विकास मन्त्री दीर्घ सुडारीको नेतृत्व, राजनीतिक समिति र भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराको नेतृत्वमा प्रशासन र विधेयक समिति पनि गठन गरेको छ। यस्तै बैठकले मन्त्रीहरूको आचार संहिता पनि पारित गरेको छ, जसअनुसार मन्त्रीहरूले शपथ ग्रहण गरेको 30 दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ। स्वच्छता अभियानलाई सार्थक र प्रभावकारी रूपमा सञ्चालन गर्न गाउँतहसम्म स्वच्छता समिति गठन गरिनेछन्। जिल्ला समन्वय समितिका संयोजक, नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षहरूको संयोजकत्वमा समिति गठन गरिने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव प्रदीप राज कर्णेलले बताउनुभयो। त्यस्तै गाउँ तथा शहरमा उक्त संस्थाका पदाधिकारीको संयोजकत्वमा समिति गठन गर्न सकिनेछ।
गत वर्षको 7 महिनाको तुलनामा चालु आर्थिक वर्षको 7 महिनामा प्रदेश 7 करिब 40% भन्दा बढी पेट्रोलियम पदार्थ, डिजेल र पेट्रोल खपत भएको छ। प्रदेश 7 पेट्रोलियम पदार्थको माग वात्तै बढेपछि आयल निगमलाई माग धान्न हामे हुन थालेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका निमित्त प्रमुख शिवराज भण्डारीले बताउनु भएको छ। गत आर्थिक वर्षको माघ मसान्तसम्म प्रदेश 7 3 करोड 52,12,499 लिटर डिजेल र 77,95,876 लिटर पेट्रोल बिक्री भएको थियो। चालु आर्थिक वर्षको 7 महिनामा भने सो परिमाण 40% बढेको निमित्त प्रमुख भण्डारीले बताउनुभयो। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा गत वर्षको भन्दा 55,07,511 लिटर डिजेल र 13,34,33.31 लिटर पेट्रोल बढी खपत भएको आयल निगमका निमित्त प्रमुख भण्डारीले जानकारी दिनुभयो। निमित्त क्षेत्रीय प्रमुख भण्डारीले यस वर्ष बढेको पेट्रोल र डिजेलको माग हालसम्मकै सबैभन्दा उच्च रहेको बताउनुभयो। नेपाल आयल निगम केन्द्रीय कार्यालयले प्रदेश 7 3 महिनाका लागि डिजेल 65,00,000 लिटर र पेट्रोल 15,00,000 लिटर प्रति महिना भित्राउन स्वीकृति दिएको छ। निमित्त क्षेत्रीय प्रमुख भण्डारीले भने अहिले केन्द्रले तोकेको भन्दा बढी माग आउन थालेकाले सबै जिल्लामा माग अनुसार पुर्याउन हामे भएको छ। चालु आर्थिक वर्षको माघ महिनामा मात्र 13,06,242 लिटर पेट्रोल र 63,70,774 लिटर डिजल बिक्री भएको जनाइएको छ। चालु आर्थिक वर्षमा विकास आयोजनाको काम धमाधम अगाडि बढ्दा डिजेल र पेट्रोलको माग पनि बढेको हुन सक्ने निमित्त प्रमुख भण्डारीले बताउनुभयो। सडक, हाइड्रो पावर र अन्य भौतिक पूर्वाधार निर्माणले यस वर्ष गति लिएपछि डिजेल र पेट्रोलको आयात बढेको हुन सक्ने उहाँले बताउनुभयो। यसका अलावा यस वर्ष स्थानीय निर्वाचन र प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पनि सम्पन्न भएको हुँदा सो अवधिमा पनि नियमित भन्दा केही बढी पेट्रोलियम पदार्थ बिक्री भएको हुन सक्ने निमित्त प्रमुख भण्डारीले बताउनुभयो। यही परिमाणमा पेट्रोलियम पदार्थको माग बढेको खण्डमा आयल निगमले माग अनुसार आयात धान्न नसक्ने उहाँले बताउनुभयो। अहिले नेपाल आयल निगम क्षेत्रीय कार्यालयसँग डिजेल 15,90,000 लिटर र पेट्रोल 70,00,000 लिटर भण्डारण क्षमता ट्याङ्की छन्। हाल उक्त ट्याङ्कीमा 15,00,000 लिटर डिजेल र 70,000 लिटर पेट्रोल मौजदात रहेको जनाइएको छ।
डोटीको जोराइल गाउँपालिका वडा नम्बर 2 केराबारीमा आज ट्र्याक्टर दुर्घटना भएको छ। कैलालीदेखि डोटी जाने क्रममा लु 3C6678 नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा परि 5 सामान्य घाइते भएका छन् भने 2 अवस्था गम्भीर रहेको छ। टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि 2 धनगढी रिफर गरिएको बुडर ट्राफिकका इन्चार्ज हरकसिंह साउदले जानकारी दिनुभयो। कैलालीका ट्र्याक्टर चालक बिरु चौधरी भने दुर्घटनापछि सम्पर्कविहीन बनेको र घटनाको विवरण आउन बाँकी रहेको डोटीका स्थानीय संचारकर्मी भुवन नागरीले बताउनु भएको छ।
आज फागुन पूर्णिमा नेपालको हिमाली पहाडी क्षेत्रमा मात्र नभई तराई क्षेत्रमा पनि रङ्ग खेलेर उल्लासपूर्वक होली मनाइएको छ। धार्मिक विश्वाससँग पनि जोडिएको यो पर्व सहर र गाउँमा उल्लास र रमाइलोको रूपमा मनाइन्छ। कञ्चनपुर कैलाली लगायत देशका विभिन्न ठाउँका मुख्य बजार क्षेत्रमा आज दिनभर जसो युवा युवतीहरूले थरी थरीका रङ्ग दलेर होली खेलेका छन्। सुनौ होली विशेष रिपोर्ट अबको प्रस्तुतिमा। होलीलाई रङ्गहरूको पर्वको रूपमा लिइन्छ। एक आपसमा रङ्ग लगाएर मनमा भएको तितोपनालाई हटाउँदै फागुन शुक्ल पूर्णिमाका दिन फागु अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाउने परम्परा छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व नेपाल र भारत लगायत अन्य देशहरूमा आआफ्नै मौलिक तरिकाले मनाउने गरिन्छ। त्रेता युगमा दैत्यराज हिरण्यकश्यपले विष्णु भक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भस्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ। आचार्य घनश्याम लेखक।
होली सत्ययुगबाट प्रारम्भ भएको पौराणिक कथन रहेको छ। सत्ययुगमा अत्यन्तै दानवी राजा हिरण्यकश्यपले आफू सर्वशक्तिमान भएको घोषणा गर्यो र जनताहरूलाई दुःख दिन थाल्यो, जसका कारणले सबै त्रसित भएर के गर्ने भन्ने गर्दा अन्तमा प्रह्लाद जस्तो एउटा भगवानको अंशका रूपमा जन्यो। उसको कारणले हिरण्यकश्यपलाई आपद भयो र हिरण्यकश्यपले प्रह्लादलाई मार्न नसकेपछि अन्तमा आफ्नै बहिनी होलिका कुमार जलाएर मार्ने प्रयास गरेको होलिकाले काखमा समातेर प्रह्लादलाई मार्न खोज्दा होलिका स्वयं जलिन् र प्रह्लाद बाँच्यो। प्रह्लाद बाँचेको हुनाले जुन चितामा प्रह्लादलाई जलाउन खोजेको थियो त्यो चित्ताको खरानीले सबै प्रह्लादका साथीहरू र सर्वसाधारणहरूले होली खुसियाली मनाए। त्यसै दिनदेखि यो पूर्णिमाको दिन विशेष गरेर खरानी इत्यादि अबिर इत्यादि गुलाल इत्यादि र खुसी मनाउने वैदिक अथवा पौराणिक परम्परा रहेको हामी पाउँछौँ।
त्यसै गरी होली पर्व द्वापर युगमा श्री कृष्ण भगवान र गोपिनीहरूको कथासँग जोडिएको धर्म ग्रन्थमा उल्लेख गरेको पाइन्छ। फेरि आचार्य घनश्याम लेखक।
संस्कृतिको रूपमा पछिल्लो दिनमा त्यसपछि यो पर्व मथुरा वृन्दावनतिर अलिक बढी फैलियो र वृन्दावनमा गोपिनीहरू र श्री कृष्णको साथमा यो पर्व जोडियो, जसबाट यो बुझको होरी अष्टमीदेखि पूर्णिमासम्म अलग अलग रूपमा मनाइन थाल्यो र त्यहाँ विभिन्न खडी बोलीमा होली गाउने होली खेल्ने परम्परा चल्यो। त्यो हुँदाहुँदै ब्रिजबाट नेपाल यो कुमाऊँ हुँदै नेपालमा प्रवेश गरेको हो र नेपालमा प्रवेश गरेपछि अहिले पनि कुमाऊँ र पश्चिम नेपालतिर गाएर खेलिने जुन होलीको परम्परा छ सर्वप्रथम नेपालमा र पुरा संसारभरि कलि फैलिएको छ।
केही वर्ष अघि होली पर्वलाई निकै उताउलो पारामा खेलिने गरिएको थियो, तर आज भोलि भने होलीलाई सभ्य तरिकाले खेल्ने गरेको पाइन्छ। त्यसैले राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी होली खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ, बालिएको चिरको धुवाबाट शीतकालका अनेकौं रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ। होली पर्व मनाऊ, आपसी सद्भाव भातृत्व र आत्मीयता कायम राखौ। शुक्लाफाटा समाचारका लागि विजया लक्ष्मी गुरुङ।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। होलीमा जथाभावी उश्रृङ्खल तरिकाले होली खेल्नु कत्तिको ठिक हो भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
जथाभावी रङ डल्नु भनेको एकदम नराम्रो कुरा हो। यसमा चाहिँ कहिले काहीँ के हुन्छ कि आँखामा पर्यो, कहिले काहीँ बिल धेरै लाउँदाखेरि टाउकोमा टाउको पनि दुखिन्छ। चाहिँ त्यो जथाभावी लाउनु हुँदैन, एकदम नराम्रो कुरा हो। हामीले होली पनि खेल्दाखेरि एकदम सचेत भएर खेल्नुपर्छ। होली भनेको वास्तवमा एउटा राम्रो तरिकाले खेल्ने, जथाभावी खेल्ने होइन, यसलाई पो होली भनिन्छ।
मलाई त झ्याउ लाग्छ क्या, त खासै जान्न होली खेल्न खासै। अब जसले भाइ त कसैले भन्यो भने ल ठिकै छ, त्यो इच्छाले गर्ने ठिकै हो, उल्लङ्घन गर्नु भएन।
मानसिंह बोहरा फेरि हाम्रो राम्रै भइरहेको छ हजुर, होली राम्रै छ। जथाभावी तरिकाले अब त्यो होली खेल्न राम्रो होइन, जथाभावी बिना समर्थनमा मतलब कसैलाई रङ छाडिदिने अर्को गरिदिने राम्रो होइन। अब उसरी हाम्रो यो चाड पर्व भए हुनाले खेल्न राम्रै छ, तर अब मान्छेलाई जथाभावी छाडिदिने राम्रो होइन।
खासै मलाई त्यति राम्रोसँग होली भन्ने मन पर्दैन, किनभने जुन किसिमको पहिलाको हाम्रो चाल चलन अनुसार आजभोलि विकृति आएर होलीमा धेरै विकृतिहरू आइसके। पहिला कस्तो थियो भने म तपाईँलाई होलीको टिका लगाउँछु भनेर सोधेर मात्रै सानो टिका लगाइदिने हाम्रो चाहिँ चलनहरू थियो होइन। अब अहिले के छ भने तपाईँको लखटी लखटी अझै अर्कालाई हाल्न पायो भने लखटी लखटी आफूलाई चाहिँ टिको लगाउँदाखेरि बिसाउने यस किसिमको प्रवृत्तिहरू छन्। भिन्नै किसिमले रोमान्टिक गर्ने, मादक पदार्थ सेवन गर्ने होइन, केटाकेटी भएर भिन्नै ठाउँमा जाने, यो भिन्नै धेरै विकृतिहरू आयो। त्यसले गर्दाखेरि मलाई यो होली भन्ने साह्रै त्यति राम्रो मन पर्न छोडिसक्यो। हिलो अन्डा तपाईँको लोला दुनियाँ भर किसिमका चाहिँ नि हो, त्यो भएन भनेर त्यो गाडीको ग्रिज शुद्ध प्रयोग गर्ने विकृति आएको छ।
घटना विश्लेषण र विचार शुक्ला फाटा समाचार। तपाईँ अहिले शुक्ला फाटा एफएम 99.4 मेगाहर्ज, बारासिङा एफएम 102.2 मेगाहर्ज, बझाङको साइपर एफएम 100.6, बझाङकी सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्ला फाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
चन्द्र अधिकारी MBBS MD कन्सल्टेन्स फिजिसियन पेट छाती मुटु तथा नसा रोग विशेषज्ञ डाक्टर उमा मेडिकल हलमा यही फागुन 19 गते शनिबार आउनुहुने भएकाले हात खुट्टा झमझमाउने, मुटु काप्ने, सास फेर्न गाह्रो हुने, दम, पेट,
बिपी तथा थाइरोइड
किडनी सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राख्नुहोला। सम्पर्क स्थान उमा मेडिकल हल, गल्ली नम्बर 3, महेन्द्रनगर। सम्पर्क फोन 0995215543।
बिरामीहरूलाई खुसीको खबर,
नवजीवन अस्पताल प्राली धनगढीको 13 वार्षिक उत्सवको उपलक्ष्यमा यही मिति 2074 फागुन 14 गतेदेखि फागुन 20 गतेसम्म ज्येष्ठ नागरिकहरूलाई निशुल्क विशेषज्ञ सेवा र ल्याबमा विशेष छुट गरिनुका साथै नवजात शिशुहरूलाई कान्तिबाग अस्पताल काठमाडौँका विशेषज्ञ डाक्टरद्वारा निशुल्क चेप जाँच तथा सुगर र किडनीका साथै बिरामीका लागि अत्याधुनिक एनालाइजर मेसिनबाट निशुल्क चेक जाँच भइरहेको
नवजीवन अस्पताल प्राली धनगढी। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
डाक्टर भुवन राज पाण्डे MBBS MS ENT सर्जन, वरिष्ठ नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ। डाक्टर आउने मिति यही फागुन 19 गते शनिबार।
डाक्टर ज्ञान प्रकाश भट्ट MBBS MD मेडिसिन, वरिष्ठ पेट छाती मुटु सुगर तथा नसा रोग विशेषज्ञ। डाक्टर आउने मिति प्रत्येक दिन।
सम्पर्क स्थान आनन्द पोली क्लिनिक अर्थात कञ्चन प्रयोगशाला सेवा, गली नम्बर 3। सम्पर्क फोन 0995227074, मोबाइल 98857574।
डोकला मसला चियामा छ दालचिनी, ल्वाङ, सुकुमेल, मरिच र अदुवाको 5 प्राकृतिक गुण, जसले चिया बन्छ स्वादिलो, शरीर हुन्छ फुर्तिलो। डोकला मसला चिया, पञ्चबुटीको जादू।
खाद्य श्रृङ्खलाको सबैभन्दा माथि रहने भएकाले बाघले सम्पूर्ण वातावरणलाई सन्तुलित राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ।
त्यसैले सम्पूर्ण वातावरणको संरक्षण गर्न सुन्दर जीव बाघ र यसको बासस्थानको संरक्षणमा आजैबाट सहयोग पुर्याउँ।
पैसा नलाग्ने टेलिफोन नम्बर 1660952001 फोन गरी वन्यजन्तु तथा चोरी सिकारी सम्बन्धी कुनै पनि सूचना एवं जानकारी गोप्य रूपमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालयमा दिउँ।
IUCN तथा KFW को सहयोगमा जुलोजिकल सोसाइटी अफ लन्डन ZSL नेपाल द्वारा संचालित एकीकृत बाघ तथा बासस्थान संरक्षण परियोजना।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसंग। डोटीमा भालुको आक्रमणमा ज्यान गुमाएका परिवारलाई 10 लाख रुपियाँ राहत रकम प्रदान गरिएको छ। भालुको आक्रमणमा परि ज्यान गुमाएका पूर्वी चौकी गाउँपालिका सात पोखरीका 78 वर्षीय जयबहादुर खड्काकी पत्नी वासुदेवी खड्कालाई जिल्ला वन कार्यालय डोटीले राहत स्वरूप 10 लाख रुपियाँ प्रदान गरेको छ। जिल्ला वन कार्यालय डोटीले प्रदान गरेको उक्त राहत रकमको चेक जिल्ला समन्वय समितिका उपसंयोजक शशि शोकले मृतककी पत्नी वासुदेवीलाई हस्तान्तरण गर्नुभएको हो। गएको असोज 22 गते भालुको आक्रमणमा गम्भीर घाइते भएका जयबहादुर खड्काको उपचारका क्रममा असोज 28 गते भारतको एक अस्पतालमा निधन भएको थियो। वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने परिवारका सदस्यलाई 10 लाख रुपियाँ राहत प्रदान गर्ने नीतिगत व्यवस्था अनुसार रकम प्रदान गरिएको जिल्ला वन कार्यालय डुटीका वन अधिकृत बद्री कुमार कार्कीले बताउनुभयो। त्यस्तै भालुकै आक्रमणबाट गम्भीर घाइते दिपायल सिलगढी नगरपालिका 9 कलेनाकी राजुदेवी साउदलाई पनि 1,20,000 रुपियाँ राहत प्रदान गरिएको छ। वन कार्यालयले उपलब्ध गराएको उक्त रकम दिपायल सिलगढी नगरपालिकाका प्रमुख मन्जु मलासीले राजुदेवीका श्रीमान लालसिंह साउदलाई चेक हस्तान्तरण गर्नुभएको हो। डोटीका विभिन्न ठाउँमा बेला बेलामा जङ्गली जनावर भालुको आक्रमण हुने गरेको छ। भालुको आक्रमणबाट घाइते हुने 4 जनालाई गएको वर्ष पनि 1,10,000 रुपियाँका दरले राहत रकम प्रदान गरिएको जिल्ला वन कार्यालय डोटीका रेन्जर सुरेश रोकायाले बताउनुभयो। वन्यजन्तुको आक्रमणबाट घाइते भएका व्यक्तिको उपचारका क्रममा भएको खर्चको सकल बिलका आधारमा बढीमा 2 लाख रुपियाँसम्म राहत रकम उपलब्ध गराउन सक्ने प्रावधान रहेको जिल्ला वन कार्यालय डोटीले जनाएको छ।
कुनै बेला यस्तो थियो, थलाराका रङ्गे बाँधी माटाका भाँडाकुँडा बनाउँथे, भाँडाकुँडा अन्नपातसँग साट्थे, जसले 7 जनाको परिवार मात्र चलेको थिएन कि उनी बचेको अन्नपात समेत अरूलाई बेच्ने गर्थे। जीविका राम्रै चलेको थियो। उनी मात्र होइन, बझाङका थलारा र चयनपुरमा बसोबास गर्ने करिब 40 परिवार बाँधीको जीविकामा यो व्यवसायले राम्रो सहयोग गरेको थियो। तर अहिले उनीहरूको माटाका भाँडा बनाउने पेसा लोप हुन लागिसकेको छ। 4-5 वर्ष पहिला त यस्ता खालका भाँडा बनाइदिनु पर्यो भनेर घरमै अर्डर दिन आउँथे। 65 वर्षीय रङ्गे बादीले भने आजभोलि दिनभर गाउँ चाहर्दा पनि किन्ने कोही भेटिँदैनन्।
अछामका कम्युनिस्ट आन्दोलनका शिखर व्यक्ति झाकर रावलको निधन भएको छ। दुवैटै मृगौलाले काम गर्न छोडेपछि विगत 1 वर्षदेखि वीर अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका रावलको आज बिहान निधन भएको हो। 2014 सालमा अछामको मङ्गलसेन नगरपालिकाको बलिगाउँमा जन्मिनुभएका रावलको 60 वर्षको उमेरमा निधन भएको हो। उहाँको अन्तिम दाह संस्कार भोलि पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ। 2036 सालदेखि नै विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिनुभएका रावल 2043 सालदेखि 46 सम्म जिल्ला पञ्चायत सदस्य हुनुभएको थियो। रावलले 2056 सालमा नेकपा एमाले र 2037 सालमा अछाम क्षेत्र नम्बर 2 नेकपा माओवादी केन्द्रको संविधान सभा सदस्यमा निर्वाचनमा उम्मेद्वार भन्नुभएको थियो।
छाउपडी कुप्रथा अन्त्यका लागि जनचेतना फैलाउने उद्देश्यले भोलिदेखि अछामको विनायकमा हुने 2 पञ्चदेवल महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। 10 दिनसम्म चल्ने महोत्सवमा 120 भन्दा बढी स्टल रहेका छन्। महोत्सवमा करिब 4 दर्जन राष्ट्रिय तथा स्थानीय कलाकार सहभागी हुने र 1 लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। करिब 1,20,00,000 बराबरको कारोबार हुने र महोत्सवबाट बचेको रकम क्याम्पसको शैक्षिक स्तर वृद्धिका लागि लगानी गर्ने महोत्सव मूल आयोजक समितिका सचिव रमेश रावतले जानकारी दिनुभयो। महोत्सवको भोलि बिहान 11 बजे पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
कानुन विषय पढ्न चाहने विद्यार्थीले अब प्रवेश परीक्षा दिनुपर्ने भएको छ। कानुनको स्नातक तह पढ्न चाहने विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि मात्र भर्ना पाउने भएका हुन्। कानुन संकाय डिनको कार्यालयले यो शैक्षिक सत्रदेखि कानुन विषय पढाइ हुने क्याम्पसमा निश्चित कोटातोकी भर्नाका लागि प्रवेश परीक्षा अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ। यसअघि 2065 सालसम्म प्रवेश परीक्षा दिनुपर्ने भए तापनि कोटा प्रणाली लागू नगरिएकाले जति पनि विद्यार्थीले पढ्न पाउने व्यवस्था रहेको थियो। नेपाल ल क्याम्पसका प्रमुख डिएन पराजुलीले कानुन विषयको शिक्षालाई गुणस्तरीय बनाउन कोटा प्रणाली लागू गरिएको बताउनु भएको छ। उहाँका अनुसार विगतमा धेरै विद्यार्थी भर्ना गर्दा पढाइ राम्रोसँग सञ्चालन नभएको पाइएका कारण निश्चित विद्यार्थी भर्ना गरी पढाइको गुणस्तर सुधार्ने प्रयास थालिएको बताउनुभयो।
लामो समयदेखि पत्रकारिता गर्दै आएका दुईजना पत्रकार सम्मानित भएका छन्। दलित सहयोग समाज, महिला कल्याण बचत तथा ऋण सहकारी संस्था र युएमएन संस्थाहरूले उज्यालो संवाददाता डिबी विष्ट र कान्तिपुर दैनिकका जिल्ला संवाददाता बसन्त प्रताप सिंहलाई बिहिबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो। युएमएन टिम लिडर तेजेन्द्र सिजाली र महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाकी सदस्य मन्जु जोशीले दुवैजना पत्रकारहरूलाई दोसल्लासहित सम्मान गरिएको युएमएनका टिम लिडर तेजेन्द्र सिजालीले बताउनुभयो। दुवैजना पत्रकारले महिला तथा बालबालिकाको क्षेत्रमा कलम चलाएको तथा सामाजिक अन्धविश्वास विरुद्ध कलम चलाउँदै आएका छन्।
संविधान संशोधन र सरकार विस्तारका विषयमा सहमति जुटाउन बसेको वाम गठबन्धन र सङ्घीय समाजवादी फोरम नेपाल बीचको बैठक आज पनि निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा फोरम नेपालले संविधान संशोधनमा लिखित सहमति गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन भएको हो। बैठकपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले राखेका मागमा कुनै सहमति नभएको बताउनु भएको छ। सरकारमा सहभागी हुन सहमत भएको फोरमले संविधान संशोधनमा लिखित सम्झौताको माग गरेको थियो। तर एमालेले आवश्यक र औचित्यका आधारमा संशोधन गर्न सकिने भन्दै विषय किटान गरेर सहमति गर्न नहुने बताएपछि बैठक निष्कर्षमा पुग्न नसकेको बताइएको छ।
निर्वाचन आयोगले यही फागुन 29 गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय संघीय संसद भवन नयाँ बानेश्वरमा स्थापना गरेको छ। आयोगका प्रवक्ता नवराज ढकालले आज निर्वाचन कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो। नेपालको संविधान बमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन गर्न आयोगले पाटन उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिसकेको छ। आयोगबाट यसअघि नै राष्ट्रपति निर्वाचनको तालिका सार्वजनिक भइसकेको छ। निर्वाचन तालिका अनुसार मतदाता नामावली प्रकाशन फागुन 21 गते, उम्मेद्वारको मनोनयन पत्र दर्ता फागुन 23 गते, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन 24 गते र फागुन 29 गते बिहान 10 अपराह्न 3 बजेसम्म मतदान हुनेछ। राष्ट्रपतिको निर्वाचन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन कमाण्डलबाट हुने संवैधानिक व्यवस्था छ।
जिम्बाब्वेमा हुने आइसिसी एक दिवसीय विश्वकप क्रिकेट छनौट प्रतियोगितामा अघिको नेपालको दोस्रो अभ्यास खेल वर्षाका कारण स्थगित भएको छ। आज हङकङसँग खेल्नुपर्ने अभ्यास खेल वर्षाले गर्दा टस समेत हुन नसकेपछि खेल एक बल पनि नखेली स्थगित भएको हो। यसअघि पहिलो अभ्यास खेलमा पनि वर्षा बाधकपछि खेल 29 ओभरमा झारेर नेपाल युएसँग खेलेको थियो। युए विरुद्ध नेपाल 5 विजयी भएको थियो। 10 राष्ट्र सहभागी विश्वकप छनौट प्रतियोगितामा समूह बीमा रहेको नेपालसँगै आयोजक जिम्बाब्वे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङ रहेका छन्। अर्को समूहमा वेस्ट इन्डिज, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, युए र आयरल्यान्ड रहेका छन्। हरेक समूहका उत्कृष्ट 3 सुपर 6 पुग्नेछन्। फाइनल पुग्ने 2 अर्को वर्ष इङ्ल्यान्डमा हुने विश्वकप क्रिकेटमा छानिनेछन्। यसै गरी शीर्ष 3 स्थानमा पर्न सफल एसोसिएटेड राष्ट्रले आगामी 4 वर्षका लागि एक दिवसीय क्रिकेट राष्ट्रको मान्यता पाउनेछन्।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
धनगढी उपमहानगरपालिकाले आर्थिक ऐनमा बहालमा रहेका नगर क्षेत्रका घरबाट बहाल कर उठाउने उल्लेख, प्रदेश नम्बर 7 स्वच्छता अभियान सञ्चालन गरिने,
डोटीको जोराइलमा ट्र्याक्टर दुर्घटना 7 घाइते, 2 अवस्था गम्भीर,
वादी समुदायको पेसा लोप हुँदै कानुन अध्ययनमा कोटा निर्धारण गरिने,
राष्ट्रपति निर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना, वाम गठबन्धन र सङ्घीय समाजवादी फोरम बीचको बैठक निष्कर्षविहीन,
र हङकङसँगको नेपालको अभ्यास खेल रद्द।
हवस् त, शुक्ला फाटा क्षेत्रीय समाचार अहिलेलाई यही सकिन्छ। 7:45 डोटेली भाषाको समाचार प्रसारण हुन्छ। सुन्दै गर्नुहोला शुक्ला फाटा एफएम। नमस्कार।